بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. باطنی بیماریوں میں سے ایک بیماری حرص اور طمع ہے. اس سلسلے کی گفتگو چل رہی ہے کہ انسان مختلف چیزوں میں حرص کرتا ہے, من جملہ ان کے کھانے پینے کی چیزوں میں بھی حرص کرتا ہے. کھانا ضرورت کے بقدر تو ٹھیک ہے, ضرورت سے زیادہ نقصان دہ ہے. چنانچہ ہمارے اسلاف کی زندگیوں کو ہمیں اپنا نمونہ بنانا چاہیے. حضرات محدثین کے حالات زندگی پڑھیں, سارے کے سارے کم کھانے والے تھے. امام بخاری رحمہ اللہ کے بارے میں کتابوں میں لکھا ہے کہ صرف 7 بادام کے دانے 24 گھنٹے میں کھاتے تھے. 15 سال انہوں نے سالن چکھا ہی نہیں. ایک مرتبہ بیمار ہو گئے تو انہوں نے حکیم سے اپنا چیک اپ تشخیص کرایا. حکیم نے کہا کہ اس بندے کے کی تشخیص سے لگتا ہے کہ اس نے تو کبھی زندگی میں مرچ کھائی ہی نہیں ہے. جب امام بخاری رحمہ اللہ سے پوچھا گیا تو آپ نے فرمایا کہ 15 سال سے میں نے سالن کبھی نہیں کھایا. پوچھا کھاتے پھر کس سے تھے؟ فرمانے لگے کہ بس 7 بادام کھا کر گزارا کر لیتا ہوں, اور باقی وقت کھانے میں لگانے کے بجائے نبی علیہ السلام کی احادیث یاد کرنے میں لگا دیتا ہوں. اسی طرح حضرات صحابہ رضوان اللہ علیہ مجمعین کی زندگیاں تھیں کہ جہاد پر جا رہے تھے اور ان کو پورے دن میں ایک کھجور کھانے کو ملتی تھی. اس کا مطلب ہے کہ ایک کھجور میں اتنی توانائی ہوتی ہے کہ 24 گھنٹے بندہ اس پر گزارا کر سکتا ہے. اب بات یہ ہے کہ ہم زیادہ کھاتے ہیں تو یہ کھانے کی عادت بن جاتی ہے. تو فرمایا ہم تو عادتاً زیادہ کھاتے ہیں, ہمارے بدن کی ضرورت نہیں ہوتی پھر بھی ہم کھاتے ہیں. فرمایا جسم کی ضرورت ہو 75% تو ہم 100% سے زیادہ کھاتے ہیں. مثال سمجھا رہے ہیں حضرت. یہ اب ایک واقعہ حضرت نے فرمایا کہ ہم نے ایک مرتبہ شیر کو خوراک ڈالنے والے بندے سے پوچھا کہ بھائی آپ اس کو کتنے دنوں بعد گوشت ڈالتے ہیں؟ ہمارا خیال تھا کہ وہ دن میں 2 دفعہ ڈالتا ہوگا. ہم نے زامبیا کے زو میں خود دیکھا کہ گوشت ڈالنے والا شیر کو جو ہے گوشت ڈالتا تھا. اپنی آنکھوں سے ہم دیکھے, وہ پہلے پورا انتظام کر کے بندوبست کر کے وہ ایک جگہ پر جو ہے بکرے کا آدھا دھڑ اس طریقے سے گوشت خون کے ساتھ جو ہے وہ ایسا لٹکاتا تھا, اور پھر اس کے بعد میں وہ اپنی پوری حفاظت کر کے ہٹ جاتا اور پھر وہ شیر کو کھولا جاتا تھا. تو شیر آتا اور چنگھاڑتا ہوا زور زور سے آواز کرتا ہوا اور بہت ایسا खाता। तो अब हजरत फरमा रहे, वो कहने लगा कि जी इसको 7 दिन के बाद हम गोश्त डालते हैं, इसकी ग़िज़ा इतनी ही है, 7 दिन के बाद खाता है। अल्लाहु अकबर। वो 7 दिन में एक मर्तबा खाता है और शेर कहलाता है, और हम 3 मर्तबा दिन में खाते हैं। अच्छा, और नतीजा क्या हुआ? ओवर ईटिंग, विसियार खुरी की वजह से मरीज़ बन जाते हैं, मेदे पर बोझ ज़्यादा पड़ जाता है, गैस भरने लगता है, और जिस्म में चर्बी ज़्यादा हो जाती है। चुनांचे हज़रत फरमाते हैं कि बदन का ढांचा भी बदल जाता है, डील डोल बिगड़ जाता है। फरमाते हैं कि एक मर्तबा ईसाई तबीब मुसलमान हाकिम के पास पहुंचा और कहने लगा कि बताओ कि तुम्हारी किताब में कोई जिस्मानी सेहत के बारे में कोई बात लिखी हुई है? तो फरमाया जी लिखी हुई है। तो कौन सी? फरमाया अल्लाह ताला का इरशाद है, कुलू वशरबू वला तुसरिफू, खाओ पियो मगर इसराफ न करो, खाने पीने में एतदाल के साथ। उसने कहा तो ये ऐसा उसूल है कि इंसान अगर इसके ऊपर अमल करे तो ज़िंदगी में कभी बीमार ही ना हो। फिर उसने पूछा कि क्या तुम्हारे पैगंबर अलैहिस्सलाम ने कोई कलाम इस सिलसिले में कहा? तो जवाबन फरमाया जी हाँ, वो ये है कि मैदा तमाम बीमारियों की बुनियाद है, जिस्म को वो दो जिसकी उसको ज़रूरत हो, और फरमाया परहेज इलाज से बेहतर है। 3 चीज़ें हुई, मैदा तमाम बीमारियों की बुनियाद है, एक दूसरी चीज़ जिस्म को वो दो जिसकी उसको ज़रूरत है, और तीसरी चीज़ परहेज़ इलाज से बेहतर है। प्रिवेंशन इज़ बेटर देन क्यूर, अलविकायतु खैरु मिन अलइलाज। एक फ़िक्रे में 3 बातें कहीं, मैदा तमाम बीमारियों की बुनियाद है, यानी जो हम खा रहे हैं वो मैदे में जा रहा है, तो तमाम बीमारियां हमारे खाने ही की वजह से पैदा हो रही। तो बिसियार खुर्दनी, ओवर ईटिंग की वजह से इंसान को बीमारियां होती हैं, या फिर नामुआफ़िक ग़िज़ा खाने की वजह से ये होती हैं। इसलिए जो चीज़ नुकसानदेह हो वो चीज़ जिस्म को देना नफ्स का हक अदा न करने के मुतरादिफ है। एक दफ़ा मदीने तय्यबा में एक हकीम आया, कई दिन इंतज़ार करता रहा कि कोई आए कि उसका इलाज करूं, लेकिन कोई नहीं आया। वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और अर्ज़ किया, अल्लाह के नबी, मैं तो यहाँ आया था कि यहाँ हकीम तो है कोई नहीं, लिहाजा मेरी दुकान खूब चलेगी, लेकिन यहाँ तो कोई आता ही नहीं है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यहाँ बीमारियाँ कम हैं इसलिए कि ये लोग उस वक्त खाते हैं जब सख्त भूख लगती है, और अभी थोड़ी सी भूख बाकी रहती है कि खाना बंद कर देते हैं, पेट को खाली रखते हैं, इसलिए इनको बीमारियां नहीं होती। ये अंदर की बात है कि भूख पर खाएं और भूख बाकी रखने पर हाथ उठा लें, इस चीज़ को आज़मा कर देख लें कि खाएं उस वक्त जब भूख हो। हम भूख की वजह से नहीं खाते, हम आदत की वजह से खाते हैं। सुबह नाश्ते का वक्त हो गया, भूख है या नहीं हमको खाना है। दोपहर का वक्त हो गया, भूख है या नहीं हमको खाना है। रात का वक्त हो गया, आदतन खाना है। तो एक तो आदतन खाते हैं, दूसरा जब खाते हैं तो ज़रूरत से ज़्यादा खाते हैं, इसलिए अक्सर कहते हैं कि जी आज ज़्यादा खा लिया है। एक आदमी हकीम साहब के पास गया, कहते हकीम साहब मैं बहुत खा लिया हूँ, बस दस भी हो गई, कई करे उतना खाया ऐसा, जहाँ जा को ज़रा ज़ीरा खा, असम होता है। तो हकीम साहब उतनी जगह रहती तो अभी ज़रा खाता अगर हो गया वैसा हो गया क्या। एक बाबा बेटे को दावत को बुला लग गया, वो बेटा दावत का खाना खाते खाते बीच में पानी पिया तो बाबा मारिया, कहते कई करे पानी पीता, कम खाने होता का तो नहीं बाबा भाई सुनिया, खाते खाते बीच में पानी पिए तो ज़्यादा खाने होता को तो अभी एक मारिया, कहते कई करे पहले मुझे नहीं बोला। वैसा हमारा सिस्टम ही अलग है क्या। आप ज़रा कम खाने की आदत डालना शुरू कर दें, एक एक लुकमा कम करते जाएं, आप देखेंगे कि बहुत थोड़ा खा के भी आप हल्के फुल्के रहेंगे और आपकी तबीयत के अंदर हशाश बशाश की कैफियत रहेगी। इसका बड़ा फ़ायदा यह है कि कम खाने की वजह से इंसान का दिमाग एक्टिव रहता है, दिमाग नहीं सोता, भूलने का मर्ज़ नहीं होता, इंसान बड़ा फिट होता है, अपनी बात को समझाने और दूसरे की बात की समझने में उसकी मेमोरी तेज़ हो जाती है। इसलिए अतिबा को चाहिए कि वो भी एतदाल के साथ खाएं, इसी तरह तलबा उलमा को, ताकि उनको भूलने का मर्ज ना हो। हज़रत अपने ज़माने का एक वाक़िया ज़िक्र करते हैं। हमारे हज़रत मुर्शिद आलम रहमतुल्लाह के बड़े साहिबजादे हज़रत अब्दुर्रहमान क़ासिमी रहमतुल्लाह ने एक दफ़ा एक अजीब वाक़िया सुनाया। ये इन दिनों की बात है जब मुल्क में ख़त्म नबूवत की तहरीक चल रही थी। हज़रत मुफ्ती महमूद रहमतुल्लाह तहरीक के क़ायद थे, उलमा के कहने पर लोगों ने गिरफ्तारियां देनी शुरू कर दी थी, कभी इस मस्जिद से गिरफ्तारी, कभी उस मस्जिद से। हज़रत अब्दुर्रहमान क़ासिमी रहमतुल्लाह भी उस वक्त नौजवान थे, हिम्मत वाले थे, उन्होंने भी गिरफ्तारी पेश की। चुनांचे जेलें भर दी गई, मगर जेल वाले लोग इन कैदियों का एहतराम करते थे, वो समझते थे कि ये कोई अखलाकी मुजरिम तो है नहीं, ये तो एक तहरीक के पीछे गिरफ्तारियां पेश कर रहे हैं। तो वो चार दीवारी के अंदर तो रखते थे, मगर उनको आने जाने की खुली इजाज़त होती थी, ये नमाज़ें पढ़ते, आपस में मिलते जुलते, मगर चार दीवारी के अंदर। उस ज़माने में एक बड़े मुफस्सिर कुरान वहाँ गुजरे हैं, हज़रत मौलाना ग़ुलामुल्लाह ख़ान रहिमहुल्लाह, शेखुल कुरान। उनका दर्श कुरान बड़ा मशहूर था। वो भी इसी जेल में पहुँचे और इसी कमरे में हमारे हजरत के बड़े साहिबजादे भी थे। जेल वालों ने कहा कि ये बड़े आलिम हैं और ये बड़े शेख के बेटे हैं, दोनों को एक कमरे में रख लेते हैं। अब उनके शागिर्द भी सैकड़ों मिलने के लिए आते हैं और जो हजरत के ताल्लुक़ वाले होते हैं वो भी साहिबजादे को मिलने के लिए आते हैं। तो जो कोई आए वो बिस्किट लाए, मिठाई लाए, इस तरीक़े से अब उनके कमरे में रोज़ ये कंबार लग जाता था मिठाइयों का। फरमाते हैं कि हम दोनों ने सोचा कि हम ऐसे क्या करें कि चाय बना लिया करें और जितने हमारे पास रोज़ाना खाने पीने की चीज़ें आती हैं उसी हिसाब से बाकी कैदियों को नाश्ता करवा दें। چنانچہ یہ کبھی 10 بندوں کو ناشتہ کروا دیتے، کبھی 20 کو، کبھی 30 کو، اس طریقے سے۔ ایک شخص چکوال کا تھا، اس کا نام تھا مولا بخش، وہ بھی جیل میں پہنچ گیا۔ ایک دفعہ حضرت شیخ القرآن نے ان کو بھی دعوت دے دی کہ آپ بھی ناشتے میں آ جائیں۔ اب جب آپس میں رات کو مشورے کے لیے بیٹھے تو انہوں نے نام بتائے، میں نے بھی فلاں فلاں کو دعوت دے دی ہے، تو وہ مولا بخش کا نام بھی آ گیا۔ صاحب زادے نے جب یہ نام سنا تو کہنے لگے، حضرت یہ آپ نے کیا کیا، پھر تو سب کچھ تھوڑا ہو جائے گا، وہ پٹھان بندہ ہے۔ کہنے لگے، یار یہ کون سی بڑی بات ہے، ہم ایسا کرتے ہیں کہ فجر کے بعد پہلے صرف مولا بخش کو بلا لیں گے، وہ ناشتہ کر کے چلا جائے گا، پھر جتنا کچھ بچ جائے گا اتنے لوگوں کو بھی دعوت کے لیے ناشتے میں بلا لیں گے۔ انہوں نے کہا ٹھیک ہے۔ صاحب زادے کہتے ہیں کہ ہمارے پاس اس دن 10 کلو مٹھائی ڈبوں میں پیک تھی، ہم نے اندازہ لگایا کہ اگر ایک آدمی ایک پاؤ بھی مٹھائی کھائے تو اس کا مطلب یہ ہے کہ 40 بندے تو ناشتہ کر سکتے ہیں۔ میں نے 40 بندوں کے حساب سے چائے بنائی، اور وہ جو بڑا سا جگ تھا وہ بھر کر جو ہے رکھ لیا۔ اب 40 بندوں کے حساب سے چائے تیار ہو گئی، اور ہم نے فجر کی نماز پڑھتے ہی مولا بخش کو بلا لیا کہ جی آئیے آپ ہمارے پاس ناشتہ کریں۔ کہتے ہیں کہ جی مولا بخش صاحب آئے، اور آ کر انہوں نے چائے پینی شروع کی، مٹھائی کھانی شروع کی۔ حضرت ان کے سامنے ڈبے کھول کے رکھتے، اس اللہ کے بندے نے ہمارے سامنے 10 کلو مٹھائی کھا لی، اور 40 مگے چائے جو تھی وہ پی لی۔ کہتے ہیں کہ ہم حیران کے کوئی اتنا بھی کھاتا ہے، جب مولا بخش نے کھا پی لیا تو اب اس نے ادھر ادھر بھی دیکھا۔ اس کے بعد وہ حضرت شیخ القرآن سے کہنے لگا، حضرت مجھے اجازت دیں، مجھے ذرا جلدی جانا ہے۔ حضرت سمجھے کہ اس نے اب اتنا کھا لیا ہے، اب یقیناً اس کے پیٹ میں مروڑ شروع ہو گیا اور برداشت نہیں ہو رہا ہے، اس لیے جلدی جانا چاہتا ہے۔ تو شیخ القرآن نے کہا کہ مولا بخش صاحب اتنی جلدی کیا ہے، کیوں اتنی جلدی جاتے ہو؟ کہنے لگا کہ حضرت جلدی اس لیے جا رہا ہوں کہ میرا ناشتہ فلاں چودھری صاحب کے یہاں، انہوں نے مسجد میں بیٹھ کر یہ بات سنائی، اور کہنے لگے کہ میں 100% ٹھیک بات سنا رہا ہوں۔ حیران ہوتے ہیں اتنا بھی انسان کھائے، اللہ اکبر۔ اس نے 40 بندوں کا ناشتہ کھا لیا، اور ابھی کہتا ہے کہ میرا ناشتہ فلاں بندے کے پاس ہے۔ اچھا، تو یہ پڑوس ملک کا قصہ کیا ہے؟ ہمارے سسرے صاحب جو ہے وہ نرسراؤ پیٹ میں رہتے تھے ایک زمانے میں، وہ خود سنا ایک واقعہ، یہ جو ہوٹلوں میں میلس رہتے نہیں ہیں انلمیٹڈ، وہ ٹوکن لے لینا بیٹھ جانا۔ ایک آدمی آیا سکا جیسا، کیا وہ بیٹھ کر کھانا شروع کیا، وہ سپلائر کھانا ڈالتا رہا۔ اب ایک ایک طریقے سے، یہ پہلے سامبار سے کھا لیا، پھر سالن سے کھا لیا، پھر چار سے کھا لیا، پھر دہی سے کھا لیا۔ اب یہ کھاتا جاتا ہے، وہ لاتا جاتا ہے، کھاتا جاتا ہے۔ آخر وہ سپلائر تنگ آ گیا، 1.5 کلو کھانا جو وہ اکیلا کھا گیا کیا، اور یہ ڈالتے 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 تھک گیا۔ اس نے آ کر جو ہے جو مالک تھا ہوٹل کا، کیش پہ بیٹھا تھا، اس کے پاس آ کر سنایا کیا کہ اتنا کھانا کھا گیا ہے، میں ڈالتے ڈالتے تھک گیا ہوں، میرے سے ہوتا نہیں ہے ویسا ہے۔ وہ वो हुरन गले में से पैसे उठाकर जल्दी जाकर एक फूल का हार लग कराओ, एक छोटा फूल का हार लाए और ये खाकर जो है बस हाथ धुत धोकर आया, कैश पर पहुंचा तो वो होटल वाला उसे हार पहनाकर शाबाश बेटे आइंदा से आपनों को अल्लाह। तो इस तरीके से ऐसों के भी वाक़यात हैं और इमाम बुखारी रहमहुल्लाह जैसों के भी वाक़यात हैं और सहाबा इकराम रिज़वानुल्लाहि अलैहिम की तरह की किस तरीके से जफा कशी की ज़िंदगी गुजारते थे। खैर ये सब वाक़यात पढ़ लेकर क्या बहुत ज़्यादा भी मुजाहदे मत कर लो, इफ़रात व तफरीत से नहीं, जितने सा इत्तेदाल के साथ हम रहेंगे तो हमारी सेहत ठीक रहेगी। बहुत भी हम फाका करेंगे कमज़ोरी हो जाएगी, फिर परेशानी बढ़ जाएगी। जितने दिन भी हमको रहना है सेहत से रहकर हम अपने वक्त को सही गुजारें, इसके लिए अल्लाह तबारक व तआला से सेहत सलामती भी मांगते रहना है और अमल का शौक़ भी अल्लाह पाक से मांगना है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए, हिम्मत अता फरमाए। थोड़ी देर के लिए मुराकबा करें, उसके बाद दुआ होगी। आँखों को बंद कर लें, सर को झुका लें, दुनिया और दुनिया में जो कुछ है उसे हट कट कर अल्लाह की तरफ मुतवज्जे हो जाएं। नियतें करें अल्लाह की रहमत आ रही है, दिल में समा रही है, दिल से गुनाहों की जुल्मत और स्याही दूर हो रही है और दिल कह रहा है अल्लाह अल्लाह। ला इलाहा इल्लल्लाह सुभान रब्बिल अली अल वहाब, اللهم لك الحمد ولك الشكر لا نحصي ثناء عليك انت كما اثنيت على نفسك ولك الحمد حتى ترضى يا ربي لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم إنا نسألك من الخير كله عاجله وآجله ما علمنا منه وما لم نعلم ونعوذ بك من الشر كله عاجله وآجله ما علمنا منه وما لم نعلم اللهم إنا نسألك الجنة وما قرب إليها من قول أو عمل ونعوذ بك من النار ما قرب إليها من قول أو عمل ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها إليك ربي فحببنا وفي أنفسنا لك ربي فذللنا وفي أعيننا فعظمنا ومن سيئ الأخلاق فجنبنا وعلى صالح الأعمال فقومنا وعلى الصراط المستقيم فثبتنا وعلى أعدائك أعداء الإسلام فانصرنا اللهم انصرنا ولا تنصر علينا وأكرمنا ولا تهنا وأسرنا ولا تؤسر علينا وآتنا ولا تحرمنا ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلي وسلم على خير خلقه محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين والحمد لله.